कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। उज्यालो 90 नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा यहाँहरूलाई शालीन आमन्त्रण छ। यो प्रस्तोता प्रकाश सामीको नेपथ्यका सहयोगी सुफल काफ्लेका साथ प्राविधिक मित्र सशिन्द्र गौतमको सामूहिक अभिवादन। आजको कार्यक्रम सम्पूर्ण रूपमा समर्पित छ नेपाली जनस्थानका, नेपाली भाषाका, नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटामा। शंकर लामिछानेले भनेका छन्, लेखक भनेको देवता हो, देवकोटा हो। लेखक हुनुको मुश्किलका बारेमा धेरै कवि लेखकले लेखेका छन्। आजको अजर अमर गीतहरूमा लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित केही गीतहरू प्रस्तुत हुनेछन्। तर आज एउटा लक्ष्मीप्रसाद देवकोटाको कहिले कतै नबजेको एउटा दुर्लभ गीत पनि हामीले लिएर आएका छौं, सुन्न नबिर्सनुहोला। कार्यक्रमको शुरूआतमै लक्ष्मीप्रसाद देवकोटाका बारेमा केही चर्चा गर्नेछौं। महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्ना अत्यन्त प्रिय मित्र चन्द्रप्रसाद कंसाकारलाई विश्वास गर्थे, स्नेह गर्थे, उनीबाट नेवारी भाषा बोल्न पनि सिक्थे। चन्द्रप्रसाद कंसाकारबाटै सुनेको नेवार भाषाको लोकगीत जेवयागु लच्छी मरूनी सुनेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन गीति नाटक रचे। नेवारी लोकगीत जेवया लच्छी मरूनीबाट प्रभावित भएको मुनामदन उनले आफ्नो जीवनकालको अन्त्यमा शान्त भवन हस्पिटल सानेपामा बिरामी अवस्थामा रहँदा आफ्ना परमप्रिय मित्र संचारकर्मी हरिप्रसाद श्रेष्ठ हरि शेष्यलाई भनेका थिए, मेरा सबै कृति जलाइदिए पनि मुनामदन नजलाइदिनु। महाकवि देवकोटाले यो कुरा त्यस्ता मित्रलाई भने जो उनको मुनामदन मात्र होइन एउटा पत्र पनि जलाउन चाहन्नथे। उनैको स्नेहबाट प्राप्त भएको एउटा पत्र हामीले साभार गरेका छौं लक्ष्मीप्रसाद देवकोटाको। देवकोटा लेख्छन्, महाशय मेरो हालत खराब छ, म यसरी नै बाँचे भने कुनै दिन तपाईँले मेरो नाम पनि सुन्नुहुने छैन। हरिप्रसाद श्रेष्ठबाट प्राप्त भएको यो पत्रको अंशका बारेमा चर्चा पछि पनि गर्नेछौ। अहिले प्रस्तुत छ नारायण गोपालको स्वर संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्द, स्वरमा साथ दिने गायिका कमला श्रेष्ठ।
कमल को शरीर कसरे खायो निठुरी भए कमल को शरीर म कहाँ पाऊँ तिमुनालाई छाती में लगाऊँ खरानी तिनको मनाई दिन छाती में लगाऊँ हे मेरी आमा हे मेरी मुना म यहाँ बस्दिन म यहाँ अब बस्दिन आमा म यहाँ बस्दिन म यहाँ अब बस्दिन मुना म यहाँ बस्दिन पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई मरुने छैन गएर भोलि भेटुला तिनीलाई हेर्दै भा पर्दा चाँडै नै उठा धन्य छ तलाई हे दैव पर्दा चढै नै उठा धन्य छ तलाई
हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाई नेपाली गीति साहित्यमा गीति नाटकमा पर्दा शब्दको प्रयोग मिर्जा गालिबपछि महाकवि देवकोटाले नै गरेका छन्। उर्दू गजलमा महाकवि गालिबले यसरी प्रयोग गरेको शब्दलाई देवकोटाले मुनामदन गीति नाटकमा प्रयोग गरेपछि त्यसको धेरै वर्षपछि मात्र कवि गीतकार निबन्धकार ईश्वर वल्लभले मेरो बेहोसी मेरो लागि पर्दा भो भनेर प्रस्तुत गरेका छन्। 2016 साल भदौ 26 गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनको अन्तिम समय वा अन्तबेला उहाँ रहनुभएको हस्पिटल शान्त भवनबाट उहाँले लेख्नुभएको पत्रको यो अंश हाल खबर काठमाडौँ नेपाल भन्ने पत्रिकालाई। हाल खबर महाशय, तपाईँले शुरूदेखि अहिलेसम्म मेरो उपर देखाउनु भएको सहानुभूतिका निम्ति म तपाईँलाई धन्यवाद नदिइरहन सक्दिन। अब म मानव रक्तले जीवन 8-10 दिन लम्ब्याउन अति वेदना सम्झन्छु। मलाई दिने रगत अरू कुनै बाँच्न सक्ने रोगीलाई दिएमा त्यसको सदुपयोग हुनेछ। दुई साहसी युवक भतिजा पद्मनाथ देवकोटा र भोलामान सिंहले मलाई रक्त प्रदान गरी 2-4 दिनदेखि आजसम्म जिउँदै बनाए। उनीहरू चिरायु रहन्। अब म मानव रक्त लिन चाहन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु। भवदीय लक्ष्मीप्रसाद देवकोटा, शान्त भवन। यो पत्र हामीले ददिसाब कोटाजीको नेपाल प्लसबाट साभार गरेका छौं। महाकवि देवकोटा धर्म परम्परा संस्कृतिका धेरै कुराहरूका बारेमा आफ्नै विचार राख्छन्। देवकोटाको यही भनाईलाई मार्ग कविताबाट पनि हामी बुझ्न सक्छौं। रंजित गजमेरको संगीत, रोबिन शर्माको स्वरमा वासुदेव फिल्मबाट यो गीत साभार गरेका छन्।
सोरी लाने हो मंदिर मा जान
रोबिन शर्माको स्वर, रंजित गजमेरको संगीत, महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कालजय गीत चलचित्र वासुदेवबाट। भारतका प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा लेखेका छन्। श्री देवकोटा शरीरले हृष्टपुष्ट, कदले अग्ला, उनका कविताको आधुनिकता यस्तो कि पश्चिमका आधुनिक कविताहरूसित जोड़ी खोज्ने। नेपालीमा उनको प्रयोग एकदम नयाँ, स्वरमा प्रखरता, आफ्नै आक्रोश व्यङ्ग्य। राजनीतिमा पनि दखल राख्थे। पछि गएर उनी कुनै विभागका मन्त्रीका रूपमा नेपाल शासनसित सम्बद्ध भए। उनी चुरोट मजाले पिउँथे, जस्तो नेपालमा उच्च वर्गीय पिउँछन्। उनको मुखमा टाँसिएको चुरोटको श्रृंखला टुट्दै टुट्दैनथ्यो। जवानीमै उनलाई क्यान्सर भयो, जुन असाध्य सिद्ध भयो, अनि पारिवारिक प्रथा अनुसार आफ्ना सारा आधुनिकताका बावजूद सम्भवत उनकै सहमतिमै पशुपतिनाथ मन्दिरमा उनलाई राखियो, जहाँ असमयमा उनको मृत्यु भयो। डाक्टर हरिवंश राय बच्चन भारतका एक कवि हुन्। उनले देवकोटाबारे लेखेका यी प्रसंग र चर्चा पछि पनि गर्नेछौ। आजको यस कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति समर्पित कार्यक्रममा डाक्टर छत्र अमात्य, साहित्यकार उपन्यासकार अतृप्त पाण्डे, निबन्धकार कुमारी लामा, गीतकार श्री पुरूष ढकाल, संचारकर्मी रविन्द्र मिश्रले महाकवि देवकोटाप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्नुभएको छ। अब हामी एकछिन प्रचार सामग्रीका पछाडि ओझेल पर्न चाहन्छौ।
तपाईको विदेश जाने चाहना अब टेक्सस एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू:
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन,
जेएलपीटी न्याट अनिवार्य छैन,
प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एकेडमी, कालीमाटी तथा पुतली सडक, काठमाडौँ। फोन नम्बर 42707010, 42707010। जनवरी र अप्रेलका लागि निशुल्क भाषा कक्षाहरू सञ्चालन भइरहेका छन्।
होइन, के भएको उहाँलाई?
के भएको?
थाहा पाउनु पर्यो नि त।
थाहा पाउन कहाँ जाने त?
विष्णुपूर्ण आयुर्वेद औषधालय जानुस् न।
ग्यास्ट्रिक अल्सर, गानुगोडा, यौन दुर्बलता, दम खोकी, जुनसुकै यौन रोग, सिभलिस, गनोरिया, बाथ, युरिक एसिड, छाला सम्बन्धी सम्पूर्ण समस्या, पथरी, फिस्टुला, पाइल्सको बिना अपरेसन उपचार गर्न, महिनावरीको गडबडी साथै अन्य स्वास्थ्य समस्याको लागि सम्पर्क राख्नुहोस्।
विष्णुपूर्ण आयुर्वेद, पुरानो बस पार्क, सिटी मार्केट, अन्डरग्राउन्ड 26B,
मोबाइल 98510 82 189
र 98 41 26 33 10।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ। नेपाली जनस्थानका महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति उज्यालो 90 नेटवर्कद्वारा समर्पित यो कार्यक्रममा हामी आज महाकवि देवकोटाका बारेमा केही अप्राप्य, केही अप्रकाशित र केही छायामा परेका कुराको चर्चा गर्दैछौं। दिनेश राउत दुधौली 4 आमडाँडा, हाल साउदी अरबबाट लेख्नुहुन्छ। कि गरी खानु कि मरी जानु, मर्दको इरादा, नहाल प्यारी विदाको बेला, आँसुको यो बाधा, अनार दाना दाँताका लहर, खोलेर हाँसन, तिमी नै हाँसे महाक्न सक्छु इन्द्रको आँसन, प्यारी विदामा हाँसन। मुनामदनका यी हरफहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाग्छ। मदनको लागि नभएर म अनि म जस्तै विदेशको भूमिमा पसिना बगाइरहेका नेपालीहरूको लागि कल्पना गरिदिए जस्तै लाग्छ। आज साइला बाजे विशेष कार्यक्रम अजर अमर गीतहरूको प्रतीक्षा गरिरहेको छु भनेर उहाँ लेख्नुभएको छ। दिनेश राउतजी, तपाईँ र उज्यालो 90 नेटवर्कको आजको यो संचार समन्वय अत्यन्त अचम्मसँग मिल्न गयो। यो गीत हामीसँग नारायण गोपालको स्वरमा हामीले खोजेर ल्याएका छौं। यो पहिलो पटक आज प्रसारण गर्दैछौ। तपाईँको शब्दप्रति, शब्द ब्रह्मप्रति हामी नतमस्तक छौं। त्यसै गरिकन उज्यालोको ट्विटरमा हामीलाई धेरैले यो कार्यक्रमको शुभेच्छा पठाउनु भएको छ। कार्यक्रमको सफलताको लागि विशेष गरेर जीआर पाण्डेजी, त्यसै गरिकन अनुप ढकालजी, अनि त्यसै गरिकन अन्य रमेश पाण्डेजी बुटवलबाट, किसान प्रेमी चितवनबाट, तेजेन्द्र जीसीजीले पनि पठाउनु भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा कुरा गर्दा एउटा अचम्मको कुरा वा दुःखको कुरा के छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवाज वा उहाँले बोल्नुभएको कुराकानीको 4 घण्टाको रेकर्ड इजी थम्सन्स भन्ने अमेरिकाको एउटा व्यक्तिसँग सुरक्षित थियो र इजी थम्सनले आफू देहान्त भएपछि आफ्नो नातिनीलाई दिएको त्यो प्रपर्टी हाम्रा एकजना नेपाली व्यक्तिको हातमा पुग्यो। तर ती व्यक्तिले त्यो देवकोटाको अन्तर्वार्ता, कुराकानी, कविताको वाचन नेपाल सरकारलाई वा नेपालको सांगीतिक संस्थानलाई वा रेडियो नेपाललाई कसैलाई दिन उनले रूचि राखेन। वर्षौं त्यसको लड़ाई चल्यो। तर हामीसँग मुस्किलले देवकोटाको अन्त्यमा वाचन गरिएको श्रीकृष्ण रहेछ एक भन्ने कविताको अंश मात्रै नेपाली जनताले सुन्न पाएका छन्। ती नेपाली जसले त्यो रेकर्ड पाउनु भएको थियो उहाँले नेपाललाई दिएको भए देवकोटाप्रति ठूलो न्याय हुन्थ्यो भन्ने कुरा धेरै सम्प्रदायबाट धेरै ठाउँबाट सुन्न आएको छ। यसबारे पनि हामी कुराकानी गर्नेछौ। अब एउटा गीत छ, यो गीत महाकवि देवकोटाको रचनामा, यो सम्भवत उज्यालो एफएममा मात्र होइन नेपाली संचार माध्यमबाट यो गीत पहिलोपटक बज्दैछ। यसमा गणेश रसिक, इन्द्रनारायण मानन्धर, रवि विक्रम शाह, नवीन किशोर राई र स्वर सम्राट नारायण गोपालको स्वर समाहित छ। तर यो गीत मुना मदनबाटै लिइएको भए पनि यो मुना मदनको लागि नभइकन पछि नारायण गोपाल स्वयंले आफ्नो सौजन्यमा रेकर्ड गराएका थिए। यो गीत आज हामीलाई प्राप्त भएको छ, हामी प्रसारण गर्नेछौ। तर त्यसभन्दा अगाडि स्वर सम्राट नारायण गोपाल नै किन त, यसबारे चर्चा गर्नेछौ। स्वर सम्राट नारायण गोपालका पिता उस्ताद आशा गोपाल गुरूवाचार्य तत्कालीन नेपाली समाजमा ठूला कद भएका, ठूलो जिउडाल भएका व्यक्ति थिए। उनको जुत्ता कोलकातामा सिलाइन्थ्यो र कलकत्तामा गएर जुत्ता सिलाउने क्रममा उनको धेरैजना उस्तादहरूसँग चिनापर्ची भयो, विशेष गरेर उस्ताद रामप्रसाद राय, त्यसरी गरिकन महाकवि देवकोटा बनारस बस्दा बनारस जाने आउने संगत, यी सबै कारणले गर्दा आशा गोपाल गुरूवाचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको साथी सम्बन्ध हुन गएका कारणले पनि साना फुच्चे नारायण गोपाललाई महाकवि देवकोटाको गीतलाई संगीत गर्न मन थियो, तर जिउँदो हुँदा उहाँले त्यो काम गर्न पाउनु भएन। महाकवि देवकोटा संगीतलाई माया गर्थे, यसमा कुनै शंका थिएन। संगीतमाथि उनले थुप्रै लेख पनि लेखेका छन्। तर संगीत प्रवीण नरराज ढकाललाई उनी अत्यन्त माया गर्थे र त्यो मायाकै कारणले उनले आफ्नी भान्जी नरराज ढकालसँग बिहे गराइदिए। लक्ष्मीप्रसाद देवकोटाको यो अद्भुत चरित्रको एउटा नमूना। र अर्को कुरा, महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवनमा धेरै कम रिसाएका छन्, तर जब साँच्चै रिसाए पुष्कर शमशेरसँग, उनले आफ्नो उड्दै गरेको दोलाई नै भुइँमा फ्याँकेर चेतावनी दिए। त्यसरी रिसाए महाकवि देवकोटा। र महाकवि देवकोटाको अर्को अद्भुत बानी थियो चुरुट पिउने, त्योभन्दा अद्भुत बानी थियो जुवा खेल्ने। त्यसकारण उनले जुवा सम्बन्धी निबन्ध पनि लेखेका छन्, कथा पनि लेखेका छन्। यी धेरै जानकारीका बीचमा हामी अझ चर्चा गर्नेछौ। आज हामीलाई यो कार्यक्रम सघाउन, कार्यक्रम तयार पार्न सघाउन धेरै किसिमले सहयोग गर्ने धेरै शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्दै यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीत अप्राप्य गीत प्रस्तुत गर्दैछौ अजर अमर गीतहरूमा।
न छोड़ा मेरा साथी भाई बनवा मलाई कागर गिद्धहरू को पापी शिकार बनाए घर का मेरी की बूढ़ी आमा की बूढ़ी मने चंद्रमा गस्ती की मेरी मुना ठहर पड़ने हे मेरा साथी हे मेरा भाई मै मर्दीना काल को साथा लड़े बोलो यो आसु पूछना अझै छ सासा अझै छ आशा यो दर्द बुझना आशिष देलिन ती बुढ़ी आमा रहे बचाओ मानिसको आँसु मानिसले पुस्नु सबैको धर्म हो गर्छौ भाइ टाढाको घर बाटाको जङ्गल यो है जहाँ हामीले कुरेर बसे हुँदैन मङ्गल
औषधि मुलो साथमा छैन यो माझ परमा ईश्वर सम्झे ईश्वरै सम्झे रहे है मनमा घर र बार सबैले छाडे जानु त पर्दछ अन्त्यको बेला ईश्वरै सम्झे संसारै तर्दछ
महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा चर्चा जारी नै रहनेछ। यहाँ एउटा सानो लेखको अंशमा वाचन गर्न चाहन्छु। यो लेख महाकवि लक्ष्मीप्रसाद देवकोटा आर्यघाटमा राखिएपछि उनलाई अन्तिम पटक भेट्ने विश्वका प्रसिद्ध दुई लेखक अक्सफोर्ड युनिभर्सिटीका दृष्टिविहीन लेखक वेद मेहता र अंग्रेजीका चर्चित लेखक डम मोरेको सम्झनाबाट साभार गर्दैछु। एकै भेटमा देवकोटासित प्रभावित भएका यी दुई लेखकले आफ्नो संस्मरणलाई प्रस्तुत गरेका छन्। डम मोरेले देवकोटासितको अन्तिम भेटबाट स्नेहास्पद भएर अंग्रेजीमा एउटा लामो निबन्ध लेखेका छन् गन अवे शीर्षकमा र अर्को एउटा निबन्ध लेखेका छन् डाइङ पोइट शीर्षकमा। यी दुवैको प्रकाशनको 30 वर्षपछि डम मोरेले आफ्नो संस्मरणमा भावछन्न भएर पुनः लेखेका छन् अब 30 वर्षपछि यस यात्राबाट उपलब्ध भएका सबै कुरा समाहित छन् गन अवेमा जुन मेरो स्मृतिमा कोषाणु भएर बसेका छन्। साँच्चै नै भन्नुपर्दा मैले जीवनमा भेटेका दुई स्मरणीय मान्छेमध्ये महाकवि देवकोटा र पण्डित नेहरू अब बितिसके। यी दुई मेरा लागि महान व्यक्ति हुन्। देवकोटासितको भेटलाई अत्यन्त महत्वका साथ सम्झना गर्ने डम मोरेले आफ्नो पुस्तक नेभर एट होमको पहिलो अध्यायको पृष्ठ 9 यसरी लेखेका छन् म मेरा अक्सफोर्ड मित्र अन्धा लेखक वेद मेहतासित दिल्लीबाट त्यति बेला काठमाडौँ गएको थिएँ। त्यहाँ मैले एक साता बिताए। जब हामी विमानतलको बाटो लाग्दैथ्यौं अचानक एउटा सन्देश पायौं नेपाली कवि एलपी देवकोटा क्यान्सरका कारण अन्तिम अवस्थामा छन्। नेपाली रीतिथिति अनुसार उनलाई अस्पतालबाट निकालेर अग्निमय घाटमा पुर्याइएको थियो। यस अन्तिम भेटमा डम मोरेले देवकोटालाई आफ्ना कविता पनि सुनाएका थिए र त्यही आर्यघाटको सतलमा देवकोटाका कविता पनि आत्मलीन भएर सुनेका थिए दुवैले। उनले आफ्नो संस्मरणमा देवकोटा पत्नीले थर्मसबाट बरफ झिक्दै देवकोटाको मुखमा हालिदिएको घटनालाई अन्तरित गरेर व्याख्या गरेका छन्। महाकविको व्यक्तित्वको प्रभाव र त्यो अन्तिम भेटको सम्झनाले डम मोरे महोदयलाई यति सतायो कि उनले विदेश गएर पनि त्यो घटना बिर्सन सकेनन् र फेरि लेखे हामी कलकत्ताका लागि सम्पूर्णत मौन भएर उड्यौं र भोलिपल्ट हामीलाई खबर कागजले दुःखद जानकारी दियो हामी छुटेको 1.5 घण्टा पश्चात महाकवि देवकोटा बिते। हामी त्यस दिन साह्रै दुखी भएर मात्यौं। डम मोरेले यो पछिल्लो संस्मरण सन् 1992 लेखेका हुन्। यसअघि उनले सन् 1961 देवकोटासितको भेटमाथि कालजयी पुस्तक गन अवे लेखिसकेर विश्व प्रसिद्धि पाइसकेका थिए। लन्डन हङकङ र न्यूयोर्कमा रहेर विविध पत्रिकाको सम्पादन गरिसकेका डम मोरेको जन्म सन् 1938 भएको थियो। उनले गन अवेमा देवकोटालाई भेट्दाको घटनालाई कविको मृत्यु शीर्षकमा यसरी लेखेका छन् सयामा हाम्रो अघि एउटा मानिस देवरेततिर कोल्टो फेरेर मैलो सेतो च्यादरमा बेरिएर लडिरहेको थियो र उसको शिरको माथिल्लो भाग मात्र देखिन्थ्यो। शोकको सूचनामा सारीको छेउ शिरमा ओढेकी एउटी महिला उनको नजिकमा झिंगा पंखाले हम्केर टुसुक्क भुइँमा बसेकी थिए। सुस्तरी गुप्ताले सोधे देवकोटा साहब ती महिलाले मुखमण्डलबाट तन्न हटाइदिन् हामीले जुन अनुहार देख्यौं त्यो एउटा मखुण्डो जस्तो थियो जसको माथतिरबाट सुक्खा काला बाक्ला केस लर्केका थिए। केस मन्तिर एक सुन्दर निधार थियो, आँखाहरू जुन हामीलाई हेर्न अहिले अलिकति उघ्रे, आँखादेखि तलको अनुहार पूरा धस्किएर गएको, गालाहरू ध्वान्द्रा जस्ता, ओठ चाउरेर हराएको कुनै बूढो मानिस जस्तो। तर मैले देखेँ च्यादरभित्रबाट डण्डी जस्ता बालुवा रंगका पाखुराबाट एउटा लामा लामा हात विस्तारसँग निस्किए र हामीलाई नमस्कार गरे। यसपछिको एक एक दृश्यलाई डममोरे महोदयले विश्व समाज सामु यसरी विस्तृति दिएका छन्, त्यो पढ्दा यस्तो लाग्छ उनी नेपालका होइनन्, विश्वका एक महान कवि सहायताको लागि हात फैलाउँदा फैलाउँदै दुखान्त पीड़ामा बिते। कविको मृत्युमा उनले देवकोटाको प्रशंसा गर्दै अन्तिम घड़ीमा देवकोटाका सामु भनेका केही वाक्य सुनेर तत्कालै महाकविले स्पष्ट भनेका थिए, मेरा कविताहरू साह्रै भौतिकवादी थिए, ती साह्रै यस समयका यस संसारका छन्, तर म तिनीहरूलाई त्याग्दिन, म यहाँ पशुपतिनाथको मन्दिरमा छु, म मर्दैछु, तर कहाँ कता अझै मेरो एक इन्च रहेको छ, एक अणु रहिरहेको छ मेरो, जसले मलाई गइहाल्न दिइरहेको छैन, म गइहाल्न पाऊ मेरो प्रार्थना छ, यदि भगवान पशुपतिनाथ आउने भए म खप्पर फोर्न लाउने थिए। उनले हामीलाई फेरि हेरे, आँखाले केही भन्न चाहे सकेनन् अनि थाकेर ती हल्लँदै ती हात बन्द भए, थाकेर फेरि आँखा खुले। तपाईँ आफ्नो अघि त्यो मान्छेको लास देख्नुहुँदैछ जो अघि 175 पाउन्डको वजनको थियो, अहिले त्यो 52 पाउन्डको मात्र छ, यो मुर्दा हो, देवकोटाको अझै 1 इन्च पाउन्डको मात्र छ, एक अनु त्यो पनि मर्नेछ, यहाँ झुण्डिरहनु काम के, यो पीड़ामा यसरी बसिरहनुको अर्थ के, मेरो लागि प्रार्थना गरिदिनुहोस्, देवकोटाको लागि प्रार्थना गरिदिनुहोस्, ऊ चाँडै मर्न सकोस् भनेर प्रार्थना गरिदिनुहोस्। डम्बरे र वेद मेहताको यो संस्मरणको बाँकी अंश पुनः प्रसारण गर्नेछौ। अब यस बीचमा एउटा गीत छ गायिका अरुणा लामाको स्वर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनामा यहाँले भर्खरै सुन्नुभयो अर्ण लामाको स्वर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक मुना मदनलाई कर्मयोञ्जन अम्बर गुरूङ, नेपाल कलाभूषण चन्द्रराज शर्मा र स्वर सम्राट नारायण गोपालले अलग अलग समयमा तीनपटक संगीत गर्नुभयो। भरतपुर चितवनबाट गजलकार किसान प्रेमीले अजर अमर गीतहरूमा महाकवि देवकोटाका दुर्लभ गीत सुन्न पाउने खबर सुन्दा खुशी लागिरहेको छ। देवकोटाप्रति श्रद्धा सुमन अर्पण गर्दछु भन्नुभएको छ। नेपालको भरतपुरको चितवनमा देवकोटा अध्ययन केन्द्र पनि खोलिएको छ, यो पनि हामीलाई जानकारी गराउन पाउँदा खुशी लागेको छ। र हामीलाई देवकोटा प्रतिष्ठानबाट एकजना मित्रले भर्खरै एउटा सन्देश दिनुभएको छ। हामीलाई देवकोटाका यहाँ गीतहरू पाउनलाई के गर्नुपर्छ भनेर सोध्नुभएको छ। देवकोटाको बारेमा संग्रहालयको स्थापना भइरहेको जानकारी भए पनि यसको काम अघि नबढ़ेको हुनाले यी गीतहरू यहाँले कुनै पनि बेला उज्यालो एफएममा सम्पर्क राखेर देवकोटा संग्रहालयको लागि चाहियो भने माग्न सक्नुहुनेछ। तर यसका लागि तपाईँले उज्यालो नेटवर्कमै सम्पर्क राख्नुपर्ने हुन्छ। र यहाँ केशवबहादुर शाहजीले एउटा प्रश्न सोध्नुभएको छ, देवकोटा संग्रहालयका बारेमा अरू काम के भइरहेको छ भनेर पनि प्रश्न राख्नुभएको छ। यसबारेमा धेरैजना व्यक्तिहरू संलग्न हुनुहुन्छ र खोजीका कामहरू भइरहेका छन्, तर दुःखद कुरा देवकोटामाथि बनेको वृत्तचित्र अहिलेसम्म प्रसारणमा आउन सकेको छैन। देवकोटाका पुत्र पदम देवकोटाका अनुसार यसमा राम्रो काम नभएको हुनाले यो रोकिएको भन्नुभएको छ। सम्भवतः सायद यो कुनै दिन अवश्य आउला, तर त्यो दिन कहिले भन्ने कुरा अझै पनि अनिश्चित नै छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा रोचक कुराकानीका प्रसंग आउँदा उनी मोमोलाई सधैँ एउटा शब्दले संकेत गर्थे। उनी मोमोलाई मोमो कहिले भन्दैनथे, भित्र मासु भएको समोसा भन्थे। यो कुरालाई सधैँ स्मरण गर्छन् निबन्धकार शंकर लामिछानेकी पत्नी रत्ना लामिछाने, जो अहिले अमेरिकाबाट भर्खरै काठमाडौँ पनि आउनुभएको छ। अर्को एउटा अनौठो संयोग, महाकवि लक्ष्मीप्रसाद देवकोटाका दाजुको नाम लेखनाथ र महाकवि देवकोटालाई मनपर्ने कविको नाम पनि लेखनाथ पौड्याल। संयोगले महाकवि देवकोटालाई सबभन्दा पहिला दिएको पदवी थियो कवि शिरोमणि। लक्ष्मीप्रसाद देवकोटाले यो कवि शिरोमणि मलाई भन्दा लेखनाथ पौड्याललाई दिइनुपर्छ भनेर देवकोटाले यो कवि शिरोमणि पदवी आफैले सहर्ष लेखनाथ पौड्याललाई सारिदिए। र पछि लेखनाथ पौड्याल र अन्य साहित्यकारको प्रस्तावमा धेरै पछि मात्र देवकोटालाई महाकवि दिइयो। लेखनाथ पौड्याल बिरामी भएकै ताका महाकवि लक्ष्मीप्रसाद देवकोटा पाटनको शान्त भवन अस्पताल भर्ना भए, तर लेखनाथ भन्दा पहिला महाकवि देवकोटा बिते। र लेखनाथले भने जानुपर्ने म थियो, उनी पहिला गए, उनलाई त यहाँ धेरै काम गर्न बाँकी थियो भनेर भनेका थिए। यी धेरै सन्दर्भहरूसँग हामी पुनः आज चर्चा गर्ने नै छौं, तर अत्यन्त यो दुर्लभ समयमा पनि हामीलाई आफ्ना धेरै जानकारीहरू उपलब्ध गराइदिनु भएकोमा सबैलाई धन्यवाद। आजको यो कार्यक्रममा महाकवि देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ सन्तोष ढकालले, गायक संगीतकार शैलेश सिंह, श्यामबहादुर श्याम सिंह, शैलजा न्यौपाने र शान्ता सिंहले, र यहाँ सबैलाई हार्दिक आभार। र अघि पनि चर्चा गरिएको थियो देवकोटालाई सबैभन्दा मनपर्ने खेल जुवा, जुवामाथि उनले निबन्ध पनि लेखेका छन्, र उनलाई सबभन्दा मनपर्ने मासु, र मासुका उनी शौकिन थिए, र उनलाई सबभन्दा मनपर्ने अर्को चिज थियो चुरोट, र उनी चुरोट विशेष गरेर दशना मुनि लुकाई लुकाई पनि पिउने गर्थे। आज हामीले देवकोटाका धेरै दुर्लभ गीत प्रस्तुत गर्ने क्रममा कार्यक्रमको अन्त्यमा फेरि एकपटक नारायण गोपालको स्वरमा एउटा गीत प्रस्तुत गर्नेछौ। त्यो देवकोटाको गीत प्राय बजेको छैन, तर यसभन्दा अगाडि नारायण गोपालको स्वर गोपाल इन्जुनको संगीतमा सगरभरि छाती चिरी।
सागर भरी छाती चिरी पहाड़बाट आए, तिला तारे सारंगीले छिनभर गीत गाए, राजे छिनभर गीत गाए। लहर संग मितेरीलाई मैले छंद पाए, कान बाट हृदयमा आज घोड़ा लाए, राजे आज सागर भरे छाती चिरी हो। अगे को माटु ना गाउँछु आज को माबाला साक्षी को म खबर दिन्छु आखा बल्दो ज्वाला सब सीता रहने गोमी घुराई राई तारा भित्र सुत्ने लाई बुझाई गाई गाई राजै बुझाई गाई गाई सागर भरी छाती चिरी हो आगन आगन डुली डुली सानो रंगी चारो मोती जस्तो चमल मोठी मग्न धरी धारो शिशु बैसे बुढ़ा झुल्छन् मेरो सारल गाना मुठी मुठी भरी ल्याए आँसु जस्तो दाना राजे आँसु जस्तो दाना सागर भरी छाती तेरी पहाड़बाट आए तिना तारे सारङ्गीली छिन्भर गीत गाए
स्वर सम्राट नारायण गोपालले यो गीत रेकर्ड गर्नका लागि पूर्वाञ्चलबाट जसराज राईलाई मुर्चुङ्गा बजाउन बोलाएका थिए र उनले जसराज राईलाई पुनः पछि मेरो छाया मलाई छोडी भन्ने गीतमा पनि प्रयोग गरेका थिए। आजको कार्यक्रमको अन्त्यमा डममोरे र वेद मेहताको भेटको अन्तिम अंश एकपटक फिर राख्न चाहन्छु। उनका कृतिबाट पहिलेदेखि परिचित डममोरेलाई महाकवि देवकोटाले अन्तिम पटक स्वजन सम्झेर आफन्त सम्झेर यसरी पीड़ा बिसाएका छन्। कविको मृत्युको पाँचौं पृष्ठबाट डममोरे लेख्छन्, मलाई कम्युनिस्ट भने तिनीहरूले, म रूस गए भनेर। म त कवि मात्रै थिएँ, म नेपालका लेखकहरूमा सबैभन्दा अभागी हुँ। अनि अचानक त्यो अनुहारले रुन खोज्यो, ती हराएका ओठहरू बटारिए तर सुकसुकाउन सकेनन्। तिनीहरू मानव कर्मदेखि साह्रै दूर भइरहेका थिए, खाली आँसु झरे, तिनका आँखाबाट झरेर गालाका गहोरबाट पोखरी जमिए। मैले तिनको हात समाते। देवकोटा र मोरेको भेट एक महत्वपूर्ण एवं ऐतिहासिक भेट नै थियो। मोरे अगाडि लेख्छन्, तर पहिलो विदाई अस्थायी थियो। मैले गुप्तालाई भने, गुप्ताले मेरो कुम छोएर भन्यो, तिम्रो जहाज अब ठिक्क समय मात्रै छ। देवकोटासँग उसले भन्यो, देवकोटाजी यिनीहरूलाई जानै पर्छ, यिनीहरू आजै कलकत्ता उड्दैछन्। देवकोटाले सुस्तरी बोले, बस्नुहुन्न कि तपाईँहरू, तपाईँ दुई लेखकहरू म मरुन्जेल बसिदिनुहुन्न। अनि मैले असहाय भएर भने, डम्बोरे लेख्छन्, हामीलाई जानै पर्छ कविजी। फेरि त्यो मुहार काँप्यो, रुन खोज्यो, दुवै ओठ त्यसपछि सँगै हल्लिए थरर काम्दै, मेरो पथको निम्ति सुभाषिस दिनुहोस्। देवकोटाले भने, तपाईँहरूका लागि मेरो शुभकामना छ र मेरा लागि पनि तपाईँहरू शुभकामना भन्नुहोस्, जानुहोस्। त्यसो हो भने, डम्बोरे गए। डम्बोरेले पछि धेरै वर्षपछि लेखे, आफ्नो आमा बित्दा, सी वाज पेनफुल्ली थिन, थिनर देन देवकोटा ह्याड बीन एन्ड हर ग्रे हेयर स्ट्रगल फर द बर्ड फ्रायल। यी जानकारीसँगै आज कार्यक्रमबाट विदा माग्ने बेला, 2014 साल असार 9 गते स्थापना भएको नेपाल एकाडेमीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ठूलो दिन थियो। उनी स्थापना कालदेखि नै त्यहाँ सदस्य रहे। महाकवि देवकोटा 13 भाषा बोल्दथे, संस्कृत, नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, बंगाली, उर्दू, फ्रेन्च, जर्मन, चिनिया, तिब्बती, इटाली र रूसी, र उनी तामाङ पनि बोल्थे किनकि उनको घरमा सहयोगका रूपमा बिरमान तामाङ सेवारत थिए। महाकवि देवकोटाले जुद्ध शमशेरको जंगल यात्राको पुस्तकलाई बिग गेम शूटिंग इन नेपाल नामबाट अनुवाद गरेका थिए। यस काम बाबत उनले 400 रूपियाँ पाएका थिए। 2002 सालमा 3 महिनामा 557 पृष्ठको शाकुन्तल महाकाव्य र 10 दिनमा सुलोचना महाकाव्य लेखेका थिए महाकवि देवकोटाले। महाकवि देवकोटाप्रति हार्दिक श्रद्धांजलि गर्दै प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तुता प्रकाश सामीको तर्फबाट पनि श्रद्धांजलि व्यक्त गर्दै आज हामी विदा हुन्छौं। आगामी आइतबार पुनः भेट्नेछौ 9:15 त्यतिन्जेललाई अब नारायण गोपालको स्वरमा महाकवि देवकोटाको यो गीतको अन्तिम अंश।
हे मेरी मुना न भन त्यसो गुलमा फुलेकी हरकन्छु फेरि म सडै भन्ने किन भुलेकी म बिसदिन बसुना लाग्छ
कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।